क्वेश्चन ये कि वमिन शर्री मा खलक, इससे क्या मुराद है? क्या अल्लाह ताला शर का खालिक है? अगर अल्लाह ताला शर का खालिक है तो फिर ये बात कैसे कही जाती है कि अल्लाह ताला सिर्फ खैर ही खैर जो है वो अल्लाह ताला की तरफ से आता है?
ये जो आपने आयत पढ़ी है या जिसका हवाला दिया वही बता रही है, मिन शर्र मा खलक, यानी जो चीज़ें उसने पैदा की हैं उनसे शर वजूद में आ जाता है। मुझे पैदा किया उसने, मैं एक इंसान हूँ, इंसान की हैसियत से बहुत सी चीज़ों में मुझे उसने अपने कानून का पाबंद कर दिया है। मेरी शक्ल व सूरत क्या होगी, वतन क्या होगा, मेरी सलाहियतें क्या होंगी, इनमें मेरे इख्तियार में कुछ नहीं था। लेकिन एक दायरा इख्तियार है जिसमें मुझे काम करने का मौका दिया गया है। वो दायरा इख्तियार जिस तरह अपनी सलाहियतों को दुनिया में नशो नुमा देने और उसको नतीजा खेज करने का है, उसी तरह मेरे अखलाकी वजूद के रूबामल होने का भी है। तो जब मेरा अखलाकी वजूद रूबामल होता है तो मैं किसी को कत्ल भी कर देता हूँ, मैं किसी को नुकसान भी पहुँचा देता हूँ। तो अब मैं मा खलक हूँ, यानी खुदा ने मुझे पैदा किया है, मैं उसकी मखलूक हूँ। मा खलक यानी जो मखलूकात हैं,
ठीक है।
एक मखलूक के अंदर जो चीज़ मौजूद है शर पैदा हो गया। अल्लाह ताला ने शेर को वजूद बख्शा, अल्लाह ताला ने चीते को वजूद बख्शा, उसने कहीं जंगल में मुझे पा लिया, आपको पा लिया और फाड़ दिया। तो ये उस मखलूक से शर वजूद
पैदा
में आ
हुआ,
जाता है।
ठीक है।
तो जाहिर है कि इस दुनिया के अंदर अगर मखलूकात को इस तनव्वो के साथ पैदा न किया जाता और इस तरह के इख्तियारात ना दिए जाते या उनकी जबिल्लतों के दायरे इस तरह के ना रखे जाते, तो फिर तो हमें मादे के ढेर से वास्ता पड़ता। इसी से सारा रंगारंगी है, इसी से तमाम बू कलमूनी है। तो इससे शर पैदा होता है, उससे अल्लाह की पनाह मांगी गई है। हम दुनिया में भी यही करते हैं, यानी इन तमाम चीज़ों के शर से बचने के लिए तदबीरें करते हैं, जद्दोजहद करते हैं। ये घर हमने किस लिए बनाए, ये हमने मकानात किस लिए आबाद किए, किसी चोरी चकारी से बचने के लिए, दरिंदों के हमले के लिए, ऐसे ही है ना सारी चीज़ें। तो ये जो शर है, अगर ये दुनिया के अंदर ना होता, अब मैं इसके खैर के पहलू की तरफ आपको तवज्जो दिला रहा हूँ, इंसान जंगलों में पड़ा होता, ये सारा तहजीब व तमद्दुन का कारखाना असल में इसी शर के मुकाबले में वजूद पजीर हुआ है। इसमें सबसे पहले इब्तदा मनफी चीज़ों ही से हुई है, तो इससे अल्लाह की पनाह मांगी गई है। इसमें अल्लाह ताला का क्या मामला है?
नहीं, मगर आप चलें, आपने ये वजाहत कर दी कि अल्लाह ताला ने जो चीज़ें तख्लीक की हैं उनमें से शर पैदा होता है, उनमें से
इनसे
खैर,
शर भी पैदा हो
शर
जाता
भी पैदा होता है, खैर भी पैदा होता है,
है।
लेकिन नफ्स अम्मारा भी अल्लाह ताला ने ही तख्लीक किया है, उससे तो हमेशा शर ही पैदा होता है। इसको
नहीं,
कैसे
नफ्स
देखेंगे?
अम्मारा कोई अलग चीज़ है, ऐसा नहीं है। मेरा जो नफ्स है यानी मेरी जो शख्सियत है जिसको अल्लाह ताला ने वजूद बख्शा है, इस शख्सियत के अंदर दोनों रुझानात मौजूद हैं। इसको कुरान मजीद ने बयान किया हुआ, नफ्स व मा सवाहा फअलहमहा फजूरहा व तकवाहा, यानी मेरे नफ्स की तश्कील इस तरह से हुई है, उसका तस्विया इस तरह से किया गया है कि उसके नतीजे में उसके अंदर खैर व शर इल्हाम हो गए। ये मेरे नफ्स का वो पहलू है। तो ये बयान किया गया है कि ये नफ्स बसा औकात बुराई की तरगीब देता है, ये बुरी बातों की तरफ तवज्जो दिलाता है। तो वो कोई अलग नफ्स नहीं है, ये इसी नफ्स का वो पहलू, जब ये बुराई की तरगीब देता है तो इसके लिए अम्मारा बिस्सू कहा जाता है। यही नफ्स जब अल्लाह की रजा पर मुतमिन हो जाता है तो यही नफ्स मुतमन्ना बन जाता है। तो इस वजह से ये कोई अलग चीज़ नहीं है कि मेरे अंदर दो नफ्स बना के रख दिए गए हैं। एक ही नफ्स का एक पहलू वो है, उसका एक दूसरा पहलू वो है। ये वही बात है कि मुझे जो इख्तियार दिया गया है उसका सूए इस्तेमाल है जो शर पैदा करता है।
खुदा को शर का खालिक मानने में तरद्दुद क्या है? अगर वो इस कायनात को अदम से वजूद में लाया है तो जाहिर सी बात है कि वो खैर को भी वजूद में लाया और शर को भी वजूद में लाया, और उसके बाद उसने इसका नॉलेज हमें दे दिया।
देखिए जी, बहुत अच्छा सवाल किया आपने। यानी एक सूरत यह है कि मैं खुदा को मान लूं, खुदा को मान लेने के बाद उसका तसव्वुर खुद तख्लीक करूं। तो मैं आपसे अर्ज करता हूं कि जिन लोगों ने यह काम किया है उन्होंने ये सारी बातें मानी हैं। तारीख इंसानी में इसकी बेशुमार मिसालें मौजूद हैं। बाज़ लोग तो इस हद तक भी चले गए कि उन्होंने इन दोनों का मंबा ही अलग अलग मान लिया, यजदा भी हो गए, अहरमन भी हो गए, ये भी है। लेकिन मेरा मामला ये है, और यही मैं ये कहूंगा कि कुरान मजीद एक अजीम नेमत के तौर पर सामने आया, और वो ये कि उसने आके मुझे बताया कि तुम्हारा परवरदिगार क्या करता है। यानी मान लेने की हद तक अगर किसी का इत्मीनान होता है तो मान ले, लेकिन मेरे अंदर ये खटक तो पैदा होगी ना कि क्या मैं जिसको परवरदिगार मान रहा हूं ये वो झूठ भी बोल लेगा, वो वादों की खिलाफवर्दी भी करेगा। इसलिए कि जो अखलाकी शर है वो तो फिर पूरी तरह उसको इंसान की जगह पे ले आया, फिर तो देवी देवताओं की माइथोलॉजी में और मेरे तसव्वुरात में कोई फर्क बाकी नहीं रहा। تو اس لیے جو تردد میرے ذہن میں پیدا ہو سکتا تھا یعنی ماننے کو میں مان لیتا، اس کو قرآن نے دور کر دیا۔ یہی وہ رہنمائی ہے جس کو ہمارا دور حاضر سمجھنے کے لیے تیار نہیں ہے کہ یہ کتنا بڑا احسان ہوا ہے۔ میں اس لیے اس کو جانتا ہوں کہ میری ساری زندگی در حقیقت فلسفیانہ تعبیرات کو دیکھتے ہوئے گزری ہے، ان میں خدا کا تصور کیسے بنتا ہے، انسان کیسے متعلق ہوتا ہے۔ لوگوں کو آپ دیکھیے، انہوں نے شیطان کی پرستش تک کو گوارا کر لیا ہے۔ انسان کا معاملہ تو یہ ہے، یعنی اس پر باقاعدہ فرقے اور گروہ اور مذاہب پیدا ہو گئے، اس وقت بھی دنیا میں موجود ہے۔ اسی طرح عبادات، پرستش، اس کی صورتیں جنسی انحراف کی صورت میں قائم کر لی گئی۔ آپ ذرا دیوداسیوں کی داستان پڑھیے، آپ مندروں کے حالات پڑھیے۔ اچھا، پھر انسان نے خدا کے قریب ہونے کا معاملہ جب کیا تو ذرا مسیحی رہبانیت کی تاریخ پڑھ کے دیکھیے۔ یعنی اگر معاملہ میرے ہاتھ میں ہو تو میں کہاں کہاں پہنچتا ہوں، میں کدھر کدھر جاتا ہوں۔ یعنی کبھی یہ ہوتا ہے کہ دنیا کی پرستش اس درجے میں کرتا ہوں کہ مال کا بھی حریص، جنس کا بھی حریص، نہ کسی کی عزت کا خیال، نہ کسی کی آبرو کا خیال، سب کچھ لوٹتا چلا جاتا ہوں۔ یہ آپ لوگ کیا کر رہے ہیں اس ملک کے اندر، لوٹ ماری کی داستان سنا رہے ہیں نا پچھلے کئی برس سے، یہ صورت ہو جاتی ہے۔ اور اگر میں ادھر نکلتا ہوں تو رہبانیت وجود میں لے آتا ہوں، تپسیا کرنے کے لیے جنگلوں میں چلا جاتا ہوں، میں بیوی بچوں کو چھوڑ دیتا ہوں۔ اب بھی آپ دیکھیے بہت سے لوگ ہیں وہ یہ کہتے ہیں کہ ہم تو اصل میں دین لوگوں کو بتانے کے لیے ایران توران میں جا رہے ہیں، بچے اور بیوی ان کے معاملات اللہ جانے۔ تو ان تمام چیزوں میں یہ واضح ہے بالکل کہ انسان اس درجے میں حماقتیں کرتا ہے۔
اپنے تصور،
یہ میرے پروردگار نے مجھے بتا دیا کہ میرے ہاتھ میں صرف خیر ہے، یہ جو کچھ بھی شر پیدا ہوتا ہے وہ اصل میں ان مخلوقات کے عمل سے پیدا ہوتا ہے جن کو میں نے ارادہ اور اختیار دیا ہے یا کسی جبلت کے اظہار کا موقع دیا ہے۔
سر یہ تو صرف اپنے تصور خدا کو ایک خانے میں فٹ کرنے کی کوشش ہے، عقلی طور پہ تو ایسا نہیں ہے۔ اگر وہ عدم سے کائنات کو وجود میں لایا ہے تو اس کا مطلب ہے کہ شر موجود نہیں تھا۔
عدم سے کائنات کو وجود میں لانے کے نتیجے میں کیا ہوگا؟ کائنات کیسی وجود میں لایا ہے تو کائنات کو دیکھ کے ہم رائے قائم کر رہے ہیں نا، وہ جس طرح کی چاہے کائنات وجود میں لے آتا۔ تو اس نے یہ بتایا ہے کہ میں کس طرح کی کائنات وجود میں لایا ہوں، میں نے اس میں مخلوقات کس طرح کی بنائی ہیں، اور اس میں بھی سارے راز نہیں کھول دیے، مجھے بحثیت انسان مخاطب کر کے بتایا کہ تمہارے ساتھ میں کیا معاملہ کر رہا ہوں۔ تو جتنا علم مجھے دیا گیا ہے اس علم کی روشنی میں اب میں بات کروں گا نا، جتنا بھی، یعنی مجھے کچھ علم میرے مشاہدات سے ملتا ہے، اس سے آگے تو نہیں بڑھ سکتا۔ آپ اطلاع دیتے ہیں کہ ہم نے مریخ کا اتنا مطالعہ کر لیا ہے، میں یہ کہتا ہوں الحمدللہ، بڑی خوشی کی بات ہے، کبھی اس پر یہ اعتراض نہیں کرتا کہ ابھی عطارت کا مطالعہ کر کے بعد گفتگو کیجیے گا میرے ساتھ۔ تو جتنا علم مجھے حاصل ہوتا ہے اس کی بنیاد کے اوپر میں اس کا شکر ادا کرتا ہوں۔ تو مجھے میرے پروردگار نے اپنی کتاب کے ذریعے سے، اپنے پیغمبروں کے ذریعے سے یہ قابل اطمینان جواب دے دیا ہے کہ میری طرف سے کسی شر کا صدور نہیں ہوتا۔ شر سے مراد اخلاقی شر ہے۔ یہ چیزیں جہاں تک تعلق ہے اس کا کہ کوئی نقصان پہنچتا ہے، کوئی تکلیف پہنچتی ہے، اس کے اسباب و وجوہ بھی بیان کر دیے ہیں، کیونکہ عربی زبان میں خیر و شر کے الفاظ اس کے لیے بھی استعمال ہوتے ہیں۔ تو اس میں بھی یہ بیان کر دیا ہے کہ وہ اصلا تو تمہارے اپنے کرتوتوں کا نتیجہ ہوتا ہے، لیکن جو میں نے امتحان برپا کر رکھا ہوا ہے اس کے لیے بھی میں موقع دیتا ہوں کہ وہ روب عمل ہو جائے۔
ٹھیک ہے،
تو یہ ایک جامع تصور ہے جس کے کچھ مبادی ہیں، کچھ اصول ہیں۔ اس پورے نظام فکر کے اندر ہی ظاہر ہے میں چیزوں کو سمجھوں گا۔ تو اگر آپ نے اس سے اختلاف کرنا ہے تو اس پورے نظام فکر کو چیلنج کر دیجیے۔